भी जाते थे आपको सुनने के लिए कभी कभी, और जहाँ पे आप आमाले शबे कदर कराते थे हुजूम हुजूम, घर से मस्जिद को छोड़ी थी। और एक जो अहम खासियत है कई अंजुमनों के कई फलाही और इमदादी इदारों के बानी है, उसमें एक सबसे अहम अंजुमन नासहीन यानी नसीहत करने वालों की अंजुमन नासहीन जामे इस्लाम, अभी भी उसके बाद जगह बहुत लगे हुए हैं। अंजुमन नासहीन जामे इस्लाम ने इस्लामी माशरे को नसीहत करने वालों की नासहीन यानी नसीहत करने वाले जाके लोगों को जो है नेकियों की तरफ बुलाने वाले, तो उसके बानी भी रहे आयतुल्लाह अहमदी मियां जी। तो इन्होंने जो है शाबानिया की शर की तो उसको रिकॉर्ड करके बाद में जो है इसको लिख के बाद में लिख के जो है उसको हवाले वगैरह पूरे मुनज़्ज़म किए हैं। अच्छा, अब इसमें जो अल्फाज है आगा अल्फाज को लेके आगे बढ़ रहे हैं। सबसे पहले अय्युहन नास खिताब उमूमी है, अय्युहल मोमिनून अय्युहल मोमिनीन अय्युहल मुस्लिमीन अय्युहन नास ऐ लोगो, आम खिताब यानी तमाम बशरियत को खिताब मोमिनीन मुस्लिमीन खास मुत्तकीन के लिए खिताब नहीं, सबके लिए खिताब है, उमूमी खिताब है। अय्युहन नास ऐ लोगो, खद अक़बला इलैकुम शहरुल्लाह, तुम्हारी तरफ आ रहा है अल्लाह का महीना, क्योंकि माह शाबान में था ना ये खुतबा, तो तुम्हारी तरफ अल्लाह का महीना आ रहा है शहरुल्लाह। अब शहरुल्लाह किसको कहते हैं उसकी तौज़ीह में फरमा रहे हैं कि अक़बला इलैकुम शहरुल्लाह, अल्लाह के महीने ने अक़बला कहते हैं जिस तरह से मैं आपकी तरफ रुख किया हूं, रुख करना इसी की तरफ रुख करने को अक़बला कहते हैं। क़ुबुल यानी सामने, क़ुबुल सामने की तरफ को क़ुबुल कहते हैं। अक़बला यानी तुम्हारी तरफ रुख किया हुआ है, क्या रुख किया हुआ है तुम्हारी तरफ, शहरुल्लाह माह फलाह अल्लाह का महीना तुम्हारी तरफ रुख किया हुआ है। अच्छा, महीना क्या है, महीना जमान है, टाइम है, महीना क्या है वो कि भाई सूरज मशरिक से निकलता मगरिब में गुरूब होता, मगरिब में गुरूब होने के बाद जो दिन और रात तश्कील पाते उससे एक 24 घंटे एक दिन तश्कील पाता, और इसी तरह 30 दिन और 30 रातें मिलाने से एक महीना बनता, 30 दिन और 30 रातें। और ये जो 30 दिन और 30 रातें हैं ऐसा नहीं है कि आज 30 दिन और 30 रातों का एक महीना हो, हजरत आदम की खिलकत से लेकर अब तक दिन और रात की गर्दिश जो है वैसे ही है, कोई तब्दीली खास नहीं है, और वही 30 दिनों का एक महीना है उसी वक्त से लेकर अब तक। लेकिन कह रहे हैं कि खुदा जो है, बास अर्ज किया था इससे पहले कि तब्दीली गुफ्तगू ने दी कि खुदाबंद आलम बास जमान और बास मकान, बास जमानों का और बास मकानों मकानों के इंतराम का कायल हुआ है। जमान माह रमजान या रोज़े जुमा भी ईद का दिन बिलफर्ज, ईद उल फित्र ईद उल अज़हा यौम जुमा ईद गदीर, या फिर ये जमान मकानों में बैतुल्लाह अल्लाह का घर, उसी तरह मसाजिद आम मसाजिद अइम्मा के कुबूर हरम रोज़े अइम्मा के रसूल खुदा का हरम, ये जो है ये मुकद्दस मकानात है। उसी तरह जिस तरह से मकानात मुकद्दस है उसी तरह से जमान भी मुकद्दस है, नमाज का वक्त आम वक्तों से मुकद्दस वक्त है, जुमे का दिन आम दिनों से मुकद्दस दिन है, माह रमजान आम महीनों से मुकद्दस है, उसी तरह से ईद का दिन आम दिनों से हटकर मुकद्दस दिन है। तो खुदाबंद आलम बाज़ जमानों का और बाज़ मकानों زمانوں کی اہمیت کا قائل ہوا ہے. جن جن زمانوں کی اہمیت کا قائل ہوا ہے ان میں ایک زمانہ ماہ رمضان ہے. رمضان کا مہینہ شہر اللہ. شب جمعہ کی بھی اہمیت ہے, جیسے کہ خود مفادی میں شب جمعہ کے تفصیلی اعمال ذکر ہوئے ہیں شب جمعہ میں کرنے, اور آج اتفاق سے شب جمعہ نہیں آج شب جمعہ کے بھی اعمال مخصوص ہیں اس میں لکھے ہوئے. خود ماہ رجب ماہ شعبان بھی مقدس مہینے ہیں. ماہ رجب مقدس مہینہ ہے, ماہ شعبان مقدس مہینہ ہے. ماہ رمضان کے تعلق سے جیسا کہ خود قرآن میں لیلۃ القدر خیر من الف شهر یا لیلۃ المبارکہ یا شہر رمضان الذی انزل فیہ القرآن. ماہ رمضان کی فضیلت کس وجہ سے؟ ایک تو لیلۃ القدر کی وجہ سے, دوسرے انزال قرآن نزول قرآن کی وجہ سے. کیونکہ لیلۃ القدر بھی کسی میں, لیلۃ القدر کیا چیز ہے؟ خیر من الف شهر, ہزار مہینوں سے بہتر, ہزار مہینوں سے بہتر رات. اور لیلۃ المبارکہ ہے, مبارک رات قرآن مجید میں. شہر رمضان اللہ سے انزل فیہ القرآن, ماہ رمضان مبارک مہینہ. کیوں؟ انزل فیہ القرآن, قرآن اسی مہینے میں نازل ہوا. اسی وجہ سے شاید خلافت عالم اس ماہ کی اہمیت کا قائل ہوا. اور اسی طرح مکانوں کی بھی ارزش اسی طرح ہے جس طرح سے زمانوں کی ارزش ہے. جبکہ یہ جو ارزش اہمیت کا جو قائل ہوا ہے خدا بند عالم, یہ ہمارے لیے, اس کے لیے تو ہر دن تو اسی کا ہے. ہر دن اللہ کا دن ہے, ہر زمین اللہ کی ہے. پھر بیت اللہ یہ ہمارے لیے مشخص کیا کہ ہم وہاں جائیں, ہمارے لیے مقدس ہے, ہمارے لیے اہمیت کے حامل ہے. علیکم السلام. بیت اللہ ہمارے لیے مقدس ہے, وإلا اللہ کے لیے تو ہر دن اللہ کے لیے اور ہر رات اللہ کے لیے ہے, ہر مکان اللہ کے لیے. اور کہہ رہے ہیں کہ ماہ مبارک رمضان صرف نزول قرآن کا مہینہ نہیں ہے, بلکہ جتنے صحائف آسمانی, جتنے آسمانی صحیفے نازل ہوئے, چاہے وہ انجیل ہو, چاہے وہ زبور ہو, چاہے وہ تورات ہو, یا دیگر چھوٹے چھوٹے آسمانی صحائف, یہ تمام کے تمام ماہ رمضان میں نازل ہوئے, ان کا نزول ماہ رمضان میں ہوا. تو قد اقبل الیکم شہر اللہ بالبرکت والرحمت والمغفرہ, قد اقبل, رخ کیا ہے تمہاری طرف اللہ کے مہینے نے, جو کس کیا چیزیں لے کر آ رہا ہے تمہاری طرف؟ برکت, رحمت, مغفرت. برکت کسے کہتے ہیں؟ اقبل الیکم شہر اللہ بالبرکت, برکت. بہت ہی اچھا یہاں پر آیت اللہ احمدی میاں جی نے بیان کیا, وہ یہ کہ برکت کا مطلب یہ ہے انسان کم چیزوں سے زیادہ استفادہ کرے, کم مقدار کی چیزوں سے زیادہ استفادہ کرے. جیسے کہ مثال کے طور پر فرما رہے ہیں کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے معجزات, ان معجزات میں ایک معجزہ یہ ہوتا تھا 300 لوگ ہیں, کھانا 30 آدمی کا بھی موجود نہیں ہے, 30 آدمی کا بھی کھانا موجود نہیں, 300 لوگ تام کے لیے پہنچے ہوئے, کھانے کے لیے پہنچے ہوئے. تو رسول خدا دعا فرماتے تھے, اے اللہ تو اس کھانے میں برکت عطا کر, تو اتنے ہی کھانے میں 30 لوگوں کے کھانے میں 300 لوگ کھاتے تھے, یعنی کم مقدار سے زیادہ استفادہ, اس کو کہتے ہیں برکت. البتہ اس کے لفظی معنی میں نہیں گئے آقا, لفظی معنی میں تو شاید اور لطف آئے, اس کے اندر نہیں گئے. کہتے ہیں عمر پر برکت, عمر پر برکت یعنی کسی کی حیات پر برکت ہے. اس کے معنی یہ ہے کہ عمر پر برکت یعنی کم وقت میں زیادہ استفادہ ہے. جیسا کہ عرض کیا اس دن شہید صدر کی زندگی 37 سالہ زندگی, لیکن شاید اگر کسی کو 200 سال 300 سال کی عمر مل جاتی تو وہ 47 سال میں جو شہید صدر نے کام کیا ہے وہ 200 سال 300 سال میں بھی وہ کام نہیں کر پاتا, کوئی دوسرا شخص ہوتا ان کے علاوہ. उम्र पुर बरकत, उसी तरह किताब पुर बरकत। एक किताब ऐसी है कि इतनी बरकत है उस किताब में कि सभी उससे इस्तेफादा करते हैं। बिलफर्ज कुरान के बाद नहजुल बलागा या सहीफे सज्जादिया के बाद मफाती, क्या खुलूस से शेख अब्बास कौमी मफाती लिखे होंगे कि तकरीबन हर शिया के घर में, जो हर शिया से मुराद वो लोग जो आमाल को अहमियत देते हैं, वो लोग जो दुआओं को अहमियत देते हैं, वो लोग जिनको आमाल से सरोकार है, उनके घर में मफाती का होना जरूरी है। अगर उनके पास मफाती नहीं है तो मालूम ही नहीं होगा कौन सी दुआ कब पढ़ना है, माह रमजान में क्या पढ़ना है, माह रजब में क्या पढ़ना है, माह शाबान में क्या पढ़ना है, पता ही नहीं चलता अगर मफाती उस नाम में। यानी बड़े खुलूस से लिखी गई किताब, यानी बाबरकत किताब है, बरकत वाली किताब। खुद उनके ताल्लुक से ये कहा गया कि इतने सादे थे शेख अब्बास कौमी, खुद उनके पास एक बार मफाती खत्म हो गई। मफाती खरीदने बाजार गए, बाजार गए तो बोले मुझे एक मफाती दो, तो पता नहीं उन्होंने क्या हुआ, दुकानदार बोला कि कुछ बोला मेरा, तो वो बोले कि अरे भाई ये किताब मैं ही लिखा। तो उन्हें बोला आपके होलिये से तो पता ही नहीं चल रहा आप इस किताब के मोल लेते, शेख अब्बास की किताब है, आप शेख अब्बास कहाँ से हो सकते। कई वाकया थे शेख अब्बास से मम्मी के, एक वाकया ये भी है शेख अब्बास का कि एक जगह शेख अब्बास अपने वालिद के साथ एक मजलिस में गए, मजलिस में गए तो एक जाकिर जो है एक किताब से लेकर पढ़ रहा था। तो जैसे ही वो जाकिर पढ़ के उतरा मेम्बर से, तो शेख अब्बास के वालिद मुझे, शेख अब्बास देखो वो आदमी किताब से पढ़ के कितनी अच्छी अच्छी बातें बयान कर रहा था, तुम भी कुछ पढ़ लिख लेते तो उसके जैसा बयान कर सकते थे। तो गरचे वो किताब को शेख अब्बास की लिखी हुई थी जिससे वो पढ़ रहा था, लेकिन ये नहीं बोले बाबा जान वो किताब मेरी लिखी हुई है जिससे वो पढ़ रहा था, ये नहीं बोले वाले, खामोश हो गए। ये बोले नहीं कि वो जो किताब जिससे वो पढ़ रहा है वो मेरी लिखी हुई है, सभी नतुल बिहार। एक तो बिहार अनवार लिखे अल्लामा मजलिसी, बिहार अनवार यानी नूर अनवार का दरिया, अनवार के दरिया, कई दरिया अनवार के। एक तो बहर है, बहर से बहर की जमा बिहार है, नूर की जमा अनवार है, बिहार उल अनवार यानी अनवार के दरिया कई। तो उन दरिया में चलने के, उस दरिया, उन दरियाओं में सैर करने के लिए किश्ती की जरूरत है, तो सफीनतुल बिहार लिखे, यानी सफीनतुल बिहार यानी बिहार में सैर करने की किश्ती। शायद इस हवाले से उसमें और बाप अफवाह बंदी है बहुत अच्छी, अफवाह बंदी यानी मौजू के एतबार से हदीसें जिक्र की उसमें, काफी लोग इस्तेफादा करते सफीनतुल बिहार से, दो पता नहीं कितनी जिल्दों में मुख्तलिफ उसकी वो है यानी एडिशन मुख्तलिफ है, लेकिन उलमा काफी इस्तेफादा करते सफीनतुल बिहार, हदीस की अच्छी किताब है, बेहतरीन किताब है। तो वो किताब भी शेख अब्बास के शायद उसी से बयान कर रहा था, लेकिन शेख अब्बास ने बोले कि बाबा जान वो किताब मेरी है जिससे वो बयान कर रहा हूँ, खामोश हो गए। यानी उनके वालिद को तक पता नहीं था कि मेरा बेटा इतनी बड़ी किताब लिखा के लोग उससे इस्तेफादा कर रहे हैं। खुलूस का ये आलम है कि वालिद को भी पता नहीं है कि मेरा बेटा इतना बड़ा आलिमुद्दीन बन गया। तो माह रमजान भी माह बरकत, माह बरकत यानी वही कि खुदावंद आलम तुम एक महीना रोजा रखो, खुदावंद आलम तुमको साल भर बरकत अदा करेगा, एक महीने के रोजे साल भर बरकत। यानी महीने एक रोजा तो साल भर नहीं रख रहे आप, 12 महीनों में एक महीना रोजा रख रहे हैं, यानी कम दिनों में रोजा रख रहे हैं, लेकिन बरकत से जो इस्तेफादा कर रहे हैं साल भर इस्तेफादा, बरकत से जो इस्तेफादा हो रहा है वो साल भर। قد اقبل اليكم شهر الله بالبركه والرحمه، اب آئیے رحمت، رحمت کہہ رہے ہیں کہ اس مہینے میں خداوند عالم ہمارے گناہوں کو بخشنے والا ماہ رحمت ہے، ماہ رحمت ہے، گناہ بخش دیے جائیں گے، جتنے گناہ اگر توبہ کر لیں، ہم توبہ کر لیں، گناہوں سے ہاتھ اٹھا لیں تو خداوند عالم ہمارے گناہوں کو بخش دیں گے، ہماری دعاؤں کو قبول کرنے والا ہے، اور اپنی رحمت کو خدا ان گنہگاروں پر بھی نازل فرمائے گا جو مستحق عذاب ہیں، ان پر بھی خدا کی رحمت ہوگی. یا ہوگا کیا اس میں؟ یا تو یہ ہوگا کہ ان کے عذاب میں کمی ہو جائے گی، یا کلن عذاب اٹھا لیا جائے گا. یا تو عذاب ہو رہا، مثلاً جہاں پہ 100 کوڑے مارے جا رہے ہیں روز، ماہ رمضان آ گیا تو ان کی تعداد آدھی کر دی، 50، یعنی عذاب میں تخفیف، کمی کر دی گئی. یا پھر یہ کہہ دیا گیا کہ اب مارو ہی مت، کوڑے لگاؤ ہی مت، عذاب میں تخفیف یعنی رحمت. رحمت خدا کا مطلب عذاب میں کمی، گناہ بخش دیے جائیں گے، دعائیں قبول کر لی جائیں گی، اور عذاب میں یا تو کمی واقع ہوگی یا پھر کلن عذاب اٹھا لیا جائے. قد اقبل الیکم شہر اللہ بالرحمت بالبرکت والرحمت والمغفرت. یہ کیا ہے؟ ماہ رحمت بھی ہے، ماہ برکت بھی ہے، ماہ رحمت بھی ہے، ماہ مغفرت بھی ہے. مغفرت کیا ہے؟ اللہ بخش دینے والا ہے سب کو. جو بھی صدقہ دل سے اللہ کی طرف، قد اقبل الیکم، ماہ رمضان نے تمہاری طرف رخ کیا، تم اپنا رخ مت پھیر لو ماہ رمضان سے. ماہ رمضان کو تمہاری طرف رخ کیا ہوا ہے، ماہ رمضان تو سامنے سے تمہاری طرف آ رہا، تم ایسا اپنا رخ الٹا مت کر لو، پھیر لو مت ماہ رمضان سے. ماہ رمضان جب رخ کیا ہے تو تم بھی ماہ رمضان کی طرف رخ کرو. رخ کرنے کا نتیجہ یہ ہوگا کہ تمہارے گناہ بخش دیے جائیں، مغفرت ہو جائے گی تمہاری مغفرت ہو جائے گی ماہ رمضان میں. اور کہا گیا ہے کہ روایت میں اور شاید اسی خطبے میں، بلکہ اسی خطبے میں آگے بیان کیا جائے گا کہ شقی وہ شخص ہے جو اس مہینے میں بخشا نہ جائے، جو ماہ رمضان میں بخشا نہ، جس کی مغفرت ماہ رمضان میں نہ ہو وہ شخص شقی ہے، وہ آدمی شقی ہے جو ماہ رمضان میں بخشا نہ جائے. اور اگر بالفرض خدا نہ خواستہ کوئی ماہ رمضان کی فرصت کو یوں ہی گزار دیتا ہے بغیر استفادہ کیے کہ، تو پھر اب اس کے لیے دوسری فرصت عرفات میں، میدان عرفات حج کے موقع پر، وہاں پہ پھر اس کو فرصت ہے کہ وہ اپنے آپ کو بخشوا سکتا ہے. جو ماہ رمضان میں بخشا نہ گیا ہو اس کو ایک دوسری فرصت عرفات میں دی گئی ہے کہ وہ عرفات میں اپنے آپ کو بخشا لے. اب ایک تیسرا لفظ اس کے بعد زحمت تمام ہوئی ہے کہ قد اقبل الیکم شہر اللہ بالبرکت والرحمت والمغفرہ شہر ہوا عند اللہ افضل الشکور. یہ وہ مہینہ ہے جو اللہ کے نزدیک تمام مہینوں سے بہتر افضل الشہور ہے. یا علی یا عظیم یا غفور یا رحیم انت رب العظیم الذی لیس کمثله شیء وهو السمیع البصیر وهذا شهر نزلته وکرمته وشرفته وفضلته علی الشهور. یہ وہ مہینہ ہے کہ جس میں اللہ نے اس مہینے کو عظمت دی ہے، شرف دیا ہے. عظمته وکرمته وشرفته وفضلته علی الشهور، دوسرے تمام مہینوں پر اس کو عظمت، فضیلت، شرف، کرامت بخشی گئی خداوند عالم کے نزدیک. عند اللہ نے خدا کے نزدیک، خدا کے نزدیک یہ ایسا مہینہ ہے جو تمام مہینوں سے بہتر ہے، افضل الشہور ہے. وَأَيَّامُهُ أَفْضَلُ الْأَيَّامِ، اس کے ایام، اس کے دن تمام مہینوں کے دنوں سے بہتر. وَلَيَالِهِ أَفْضَلُ اللَّيَالِي، اس کی راتیں تمام مہینوں کی راتوں سے افضل بہتر. وَسَعَاتُهُ أَفْضَلُ السَّعَاتِ، اور اس کے گھنٹے تمام مہینوں کے گھنٹوں سے بہتر. ساعت، البتہ ساعت جو عربی میں کہا جاتا ہے وہ ایک گھنٹے کو کہا جاتا ہے، لیکن اس زمانے میں پتہ نہیں ساعت کس کو کہا جاتا، گھڑیوں کو کہا جاتا ہوگا. یعنی اس مہینے کی ہر گھڑی سال بھر کی گھڑیوں سے افضل. ہوا شہر دعیتم فیہ الی ضیافت اللہ، یہ وہ مہینہ ہے جس مہینے میں دعیتم فیہ الی ضیافت اللہ، اللہ نے تمہاری دعوت کی ہے ضیافت اللہ، اللہ نے تم کو دعوت کی ہے ضیافت کی طرف، اپنی ضیافت کی طرف. وَجُعِلْتُمْ فِيهِ مِنْ اَهْلِ كَرَامَةِ اللَّهِ. اب آئیے, دُعِیتُمْ فِيهِ اِلَى زِيَافَةِ اللَّهِ. زِيَافَةِ اللَّهِ سے مراد کیا ہے؟ دُعِیتُمْ فِيهِ اِلَى زِيَافَةِ اللَّهِ, یہاں پہ اچھی بات ذکر فرما رہے ہیں کہ جیسے زیافت یعنی مہمانی, بھائی اللہ کی مہمانی کا مہینہ ہے, اللہ میزبان ہے, ہم اللہ کے مہمان ہیں, اللہ میزبان ہے, ہم اللہ کے مہمان ہیں. تو جیسے ہی مہمانی میزبانی کا ذکر آتا, فوراً افطار ذہن میں آ جاتا, انسانوں کے ذہن میں افطار آ جاتا. تو کہہ رہے ہیں کہ افطار بھی دیں گے, کوئی مسئلہ نہیں ہے, افطار بھی آپ کو پہنچائی جائے گی. دُعِیتُمْ فِيهِ اِلَى زِيَافَةِ اللَّهِ, اس سے ہمارے ذہن میں زیافت اللہ یعنی اللہ کا دسترخوان اس مہینے میں بچھا ہوا ہے, اس سے ہمارے ذہنوں میں رنگ برنگے کھانے ذہن میں آتے ہیں. البتہ یہ فرما رہے ہیں کہ ٹھیک ہے رنگ برنگے کھانے کھا لو, مسئلہ نہیں ہے, لیکن ایسا نہ ہو. کہہ رہے ہیں کہ ایک میرا دوست تھا, آیت اللہ احمدی میاں جی یہ کہہ رہے ہیں کہ میرا ایک دوست تھا, وہ یہ کہتا تھا کہ ماہ رمضان گزرنے کے بعد میرا وزن بڑھ جاتا, جبکہ کم ہونا چاہیے. ماہ رمضان میں دو وقت کھاتے, تین وقت, عام دنوں میں تین وقت کھاتے, ماہ رمضان میں دو وقت کھاتے, عام دنوں میں تین ٹائم کھانا کھاتے, ہم ماہ رمضان میں دو ٹائم کھانا کھاتے. کہہ رہے میرا ایک دوست تھا جو یہ کہتا تھا کہ ماہ رمضان گزرنے کے بعد میرا وزن بڑھ جاتا, وہ اس لیے کہ زہر اور افطار میں خوب کھاتے, وہ زیادہ کھاتے, یعنی اس قدر کھاتے تھے زہر اور افطار میں کہ دن میں اگر کبھی بھی جمائی لے تو کھانے کی بو آتی تھی. کھانے سادی کا یہاں پہ ایک شعر نقل کرے شیر سادی کا, اندرون استام خالی دار تا دران مرے معرفت دینی, یعنی اندرون کہتے ہیں اندرون, اندرونی حصہ بولتے, دیکھیں اندرون یا خود پورا, بیرون یا خود پورا, اندرون یا خود پورا, اندرون یعنی اندر کا حصہ. اندرون استام خالی دار, اپنے اندر کو خالی رکھ, یعنی اپنے پیٹ کو خالی رکھ. تا دران نور معرفت بینی, تاکہ معرفت کا نور اس میں تو دیکھ سکے. تو ہی از حکمتی بے علت عام کہ پوری استعام تا بینی, تو ہی یعنی خالی ہاتھ, تو ہی دست, تو ہی دست بول دینا, یہ شخص تو ہی دست ہو گیا, تو ہی دست یعنی خالی ہاتھ جس کا ہاتھ خالی ہو. تو ہی از حکمتی بے علت عام, حکمت سے تو خالی ہے, کس وجہ سے؟ کہ پوری استعام تا بینی, کہ ناک تک تو نے کھانا کھایا رکھا ہے, یعنی حلق تک سمجھ لیجیے, اپنے پاس حلق استعمال کہ حلق تک تو نے کھانا کھایا رکھا ہے, تو تیرے اندر حکمت کہاں سے آئے گی؟ تیرے اندر حکمت نہیں ہے, اس کی وجہ یہ ہے کہ تو نے حلق تک کھانا کھایا ہوا ہے, اس لیے تیرے اندر حکمت نہیں ہے. ایک آدمی سے پوچھا گیا کتنا کھایا بھائی, بتاؤ کتنا کھایا, حلق میں ہاتھ ڈال کے نکال کے بتا دیا, کہاں تک ہے بتاؤ, یہاں تک ہے, یہاں تک ہے, یعنی حلق میں ہاتھ ڈال کے بتا دیا نکال کے, یہاں تک ہے بھائی, یہیں سے بس ہاتھ ڈالنا ہے نکالنا, یعنی جو یہاں تک کھا لیتے پھر حکمت کہاں سے آئے گی, جن کے پیٹ بھرے رہتے معرفت کہاں سے آئے گی. ضیافت اللہ سے مراد کیا ہے؟ ضیافت اللہ سے مراد کہہ رہے ہیں کہ یہاں پر جو ہے ظاہراً ضیافت اللہ سے مراد کھانے پینے کی بات نہیں ہے, یہاں کھانے پینے کی بات اس لیے نہیں ہے کیونکہ فرما رہے ہیں کہ امیر المومنین بھی مہمان خدا تھے ماہ رمضان میں, اور جب روزہ رکھتے تھے آپ اور غروب کے موقع پر جب آپ کے لیے غروب جب ہوتا تھا یعنی روزے کے افطار کا وقت ہوتا تھا تو آپ کے سامنے کیا رکھا تھا؟ فرما رہے کہ حضرت ام کلثوم سے روایت ہے کہ بابا کی افطار کے لیے جو کی روٹی میں لا کر, جو کی روٹی دودھ اور نمک जौ की रोटी दूध और नमक मैंने पेश किया बाबा को इफ्तार के लिए। बाबा ने कहा एक साथ दो चीजें कैसे, यानी दूध भी और नमक भी, एक को उठा लो या दूध उठा लो या नमक उठा लो, एक मौके पे दो चीजें कैसा, दो गजाएं कैसी, यानी रोटी तो है, रोटी को अब खाना किससे है, या दूध से खाना है या नमक से खाना है, कह रहे हैं या दूध उठा लो या नमक उठा लो। तो बाद में हजरत ने जो है जौ की रोटी को नमक से आपने इफ्तार किया, जौ की रोटी और नमक से आपने इफ्तार किया, यानी दूध वापस कर दिए। बस ये ज़ियाफ़तुल्लाह, बस ये तो ज़ियाफ़तुल्लाह नहीं है, ये ज़ियाफ़तुल्लाह है। मेहमान को बुला के आप खाली जौ की रोटी और नमक, कह रहे हैं कि अगर ज़ियाफ़तुल्लाह ये हो कि खूब खाएं और खूब चिकनी चुपड़ी मुरतकन गज़ाएं खाएं, तो फिर मालूम हुआ कि अहले बैत और रसूल खुदा मेहमान खुदा ही नहीं थे। अगर पुरचर्ब गज़ाएं खाना है, पुरचर्ब गज़ाएं खाना है, चर्बी वाली तेल की चिकनाई वाली गज़ाएं खाना है, तो इसका मतलब ना रसूल खुदा मेहमान खुदा थे ना अहले बैत मेहमान खुदा थे, क्योंकि उनकी तो गज़ा में कोई ऐसी चीज नहीं थी। उनकी गज़ा में तो रोटी थी, नमक या नमक या दूध। कह रहे थे ज़ियाफ़तुल्लाह से मुराद यही दूसरी किस्म है, यानी मानवियत मुराद है इससे, यानी मानवी दस्तरखान। अल्लाह का जो दस्तरखान बिछा हुआ है वो हमारे ग़ज़ाओं का दस्तरखान नहीं है, बल्कि मानवी दस्तरखान बिछा हुआ है। कह रहे थे इस बात की तरफ हमारी तवज्जो रहे कि हम एक महीना नहीं बल्कि 10 दिन तक रोजा रखें और एक साथ सिलसिलावार पहले दिन दूसरे दिन तीसरे दिन 40 दिन तक रोजा रखें, इसलिए ताकि हमारी आंतें कामिलन तौर पर खाली हो जाए, हमारी आंतें अंतड़ियां पूरी तरह खाली हो जाए। और कह रहे हैं कि जब इंसान का पेट खाली होता है तो उसके ऊपर एक मानवीय हालत तारी हो जाती है, जो भरे पेट इंसान पर नहीं हो सकती, खाली पेट इंसान पर मानवीय हालत तारी होती है। तो मानवीय जो है वो अहम है। हजरत अमीर उस्मान बिन हुनैफ को जो नामा लिखे, खत लिखे, उसमें फरमाते हैं कि करत इज़न ऐनुहु इज़्तदा बाद सनीन मुतसाविलते बिल बहीमतिल हामिला, मैं अगर अपनी तवज्जो फकत पेट की तरफ रखता और पेट भर के खाना खा के सो जाता, करत इज़ा ऐनुहु, तो फिर बाद सनीन मुतसाविला इतने सालों के बाद बिल बहीमतिल हामिला कि मैं एक गोस्वन हो जाता, बहीमा बन जाता, गोस्वन। अगर इंसान वक्त लज्जतों के पीछे रहे और कोई काम ना हो उसको, इंसान फकत लज्जतों के पीछे दौड़ता रहे, तो फिर उसकी मिसाल क्या है, या तो वो एक गाय बन जाएगा, मोटी जबान में बैल, या फिर गोस्वन। क्यों, क्या फर्क है फिर, क्योंकि गोस्वन भी खाता है, गोस्वन ने मेंढक, गोस्वन भी खाता है हम भी खाते हैं, गोस्वन भी पूरा पेट भर के खाता है हम भी खाते हैं, वो भी सोता है हम भी सोते हैं, वो भी जागता है हम भी जागते हैं, तो वो हैवानात, हैवानात भी ये सब काम करते हैं, हम भी जो काम करते हैं एक बार जुमे के खुतबे में फरमा रहे थे आयतुल्लाह मिश्किनी का जिक्र इनके हमदर से आयतुल्लाह अहमदी मियां जी के हमदर से आयतुल्लाह मिश्किनी मरहूम जो इमाम जुमा थे कुम के और इत्तेफाक से हम लोग जब कुम गए थे तो उस वक्त वो इमाम जुमा थे एक दो तीन साल तक यानी हम लोग उनके जो जुमे के खुतबे सुनते रहे उसके बाद वो बहुत बीमार रहने लगे फिर आना छोड़ दिए लेकिन बहुत मानवीय शख्सियत थी आयतुल्लाह मिश्किनी बहुत ज्यादा तो आयतुल्लाह अहमदी मियां जी नकल फरमा रहे हैं कि आयतुल्लाह मिश्किनी अपने नमाज जुमा के खुतबे में ये फरमा रहे थे कि रिवायत में है कि जो भी तीन टाइम खाना खाएगा तीन वक्त खाना खाएगा फरतू महातवा यानी वो चौपायों के बराबर होते हैं जो तीन टाइम खाना खाता है वो चौपायों के बराबर है यानी चार पैरों वालों के बराबर है जो तीन टाइम खाना खाता है। हदफ ये कि इंसान का मेदा अगर खाली हो तो अलैकुम सलाम वरहमतुल्लाह खाली पेट खाली मेदे के साथ इंसान जो है वो कयामत की भूख को याद कर सकता कयामत की प्यास को याद कर सकता जो कि खुद कहा भी गया है कि तुम रिवायत इसी गया है कि भूख प्यास को तुम पर इसलिए इस माह मुबारक में लाजिम किया गया है ताकि तुम कयामत की भूख प्यास का एहसास कर सको ताकि तुमको याद आए कयामत की भूख कह रहे हैं कि उस जमाने में जिस जमाने में ये बयान हो रहा था उस जमाने में खुम में गर्मियां थी खुम में गर्मियां थी तो रोजा 16 घंटे से 17 घंटे का रोजा हो रहा था तो बोल रहे कि इस जमाने में जबकि गर्मियां हैं गर्मियों में हम जो रोजा रख रहे हैं तो सबसे ज्यादा एहसास प्यास का हो तो ये प्यास का जो एहसास गर्मियों में रोजा रखने के बाद हो रहा है इस प्यास के एहसास से कयामत की प्यास का एहसास कम यानी माह रमजान में जो प्यास का एहसास हो रहा है इससे कयामत की प्यास का कयामत की भूख का एहसास करो और फिर जब मालदार अफराद साहिब सरवत अफराद पैसे वाले लोग जब ये भूख और प्यास का मजा चखते तो फिर उनको अंदाजा होता है कि फिर गरीबों की भूख प्यास क्या चीज है उस वक्त हाँ होता ये कि खाली पेट होने से इंसान का कल्ब रकीक होता रकीक यानी नरम होता रिक्कत से मजलिस में बहुत ज्यादा रिक्कत हुई होती मजलिस में बहुत ज्यादा रिक्कत हुई यानी मजलिस में लोगों के दिल नरम हुए लोग रोए रकीकुल कल्ब शकीकुल कल्ब या कसीउल कल्ब रकीकुल कल्ब होना यानी दिल का नरम होना बाज लोग हैं ऐसे हमारे दरमियान में भी ऐसी शख्सियत है जानता हूँ बहुत रकीम होता है थोड़ा आप एक ऐसी बात बोलो और आंसू जाना शुरू ये बहुत बड़ी चीज है रकीकुल कल्ब होना और कसीउल कल्ब होना तो बहुत बड़ी लानत है अल्लाह की कसीउल कल्ब होना यानी जिस जो आंखों का पानी भर गया जिससे आंसू नहीं निकलते जो दिल नरम नहीं है कसीउल कल्ब है कसीउल कल्ब यानी उसी से खस्ताब है देखिए हसी से ही खस्ताब है खस्ताब यानी जिसका दिल काटते काटते सख्त हो जाता है बकरे काटते काटते सख्त हो जाते इसीलिए खस्ता भी मकरू है खस्ता बनना कफन बेचना भी मकरू काम है कफन बेचने वाला हमेशा उम्मीदवार रहता है कोई कोई मरा तो मैं कफन बेचू इसलिए कफन बेचना और खस्ता भी करना मकरू काम है ये मकरू दरामद है यानी ये जो पैसा कमाना है खस्ता भी के जरिए से बकरे काट के या गाय काट के या ऊंट काट के ये मकरू काम है उसी तरह कफन बेचना भी मकरूह है क्यों कसी और कल्ब हो जाता है इंसान का इंसान के दिल का रहम नाम की चीज खत्म हो जाती लेकिन अगर इंसान पेट खाली हो اس کا میدہ خالی ہو تو اس کے اندر رقت پیدا ہو. آج ہماری مجالس سے تو رقت ختم ہو گئی حقیقی معنی بھی. اس کی ایک وجہ یہ ہے کہ ہر جگہ گوشت ہے, یہاں گوشت ہے یہاں گوشت ہے. دن میں چار بار گوشت کھانے کے بعد رقیق القلب ہوتا ہے انسان, خسیب القلب ہو جاتا ہے, خسیب القلب ہو جاتا ہے, آنسو نہیں نکلتا اس کا. تو یہ بار بار یہ جو کہتے ہیں کہ پرانے زمانے کے لوگ جو تبرک میں کھچڑی رکھو بولتے تھے, کھچڑی میں مسور کی دال پڑتی, مسور کی دال سے دل نرم ہوتا ہے انسان کا, آنسو آتا ہے. گوشت کھانے سے آنسو کہاں سے آتے؟ گوشت کھانے سے دل اور سخت ہو جاتا. گوشت کھانے کے بعد انسان گوشت کھاتا, پھر گوشت کے دنبال میں رہتا, گوشت کی تلاش میں رہتا. یعنی شہوت پڑ جاتی بولنے کا, گوشت کھانے کے بعد انسان کی شہوت پڑ جاتی. اور اگر ان شرائط کے ساتھ روزہ رکھا جائے اور اگر ہماری روح پر مانوی اثر مرتب ہو کہ ہم قیامت کی یاد میں پڑ جائیں, تو اس وقت ضیافت اللہ ضیافت اللہ ہے. یعنی اللہ کی مہمانی واقع کام کر گئی, اللہ کی مہمانی. یہ بات بھی کہہ رہے ہیں کہ جیسے ہی ماہ مبارک رمضان شروع ہوتا ہے انسان کے اوپر ایک خاص حالت طاری ہو جاتی ہے کہ یہ مہینہ دوسرے مہینوں سے الگ ہے, ایک خاص مہینہ ہے. خود یہ خود احساس کرنا خود ایک مانوی حالت ہے, انسان کے اوپر ایک مانوی حالت ہے. دوسرے مہینوں میں انسان کا دل اتنا قرآن پڑھنے کی طرف مائل نہیں ہوتا جتنا ماہ رمضان میں ہوتا. نماز پڑھنا, نماز میں گریا کرنا, نماز میں رونا, عام دنوں میں اتنی مائل نہیں ہوتا انسان کا دل جتنا ماہ مبارک رمضان میں آمادہ رہتا ہے. ایسے کہ جیسے انسان دنیا کو چھوڑ کر بالکل ظاہرانہ زندگی گزارتا ہوں. فرمانا ہے یہ حالت جو ہے معمولا امام رضا علیہ السلام کے روزے میں حرم میں جو ہے انسان کے ہاتھ آتی ہے کہ انسان جب حرم میں داخل ہوتا تو ایک حالت اس پر پیدا ہو جاتی کہ دل اس کا چاہتا کہ نماز پڑھوں, گریا کروں, اور روحانی اعتبار سے اپنے اندر حلقان پیدا کرو. لوگ رو کے حلقان محسوس کرتے کرتے کوئی اپنا مثلا اپنا دکڑا سنا کے بعض لوگ دل ہلکا ہو گیا میرا روتے ہیں. کوئی پریشانی میں مبتلا ہے, وہ ایسی پریشانیاں ہر ایک کو بولی بھی نہیں جا سکتی, تو جس کے سامنے بولتے بولنے میں گریا بھی کرتے, بولتے بولتے رونا بھی شروع کر دیتے, تو پھر سامنے والا بولتا ہے اچھا کرے میرے کو سنا دیا یا آپ کا دل ہلکا ہو گیا. تو اسی طرح تخلیہ مانوی بولتے اس میں, تخلیہ مانوی یعنی کم از کم ہفتے میں ایک بار انسان جو ہے خدا کی بارگاہ میں اس طرح سے راز و نیاز کرے کہ آنسو نکل آئے اس کے, تو یہ انسان کا انسان کی نفسیات کے لیے بھی بہت ضروری ہے. ہمارے پاس جو ایک دم شقاوت ہو گئی ہے, ایک دم شقی القلب ہو گئے, ایک دم شقی ہو گئے, قسی القلب ہو گئے, اس کی ایک وجہ یہ ہے کہ تخلیہ مانوی نہیں ہوتی. یعنی ہفتے میں ایک بار بھی ہم اللہ کے لیے, تو ہفتہ کیا مہینوں گزر جاتے, میں اپنی بات کر رہا ہوں, مہینوں گزر جاتے اللہ کے لیے ایک آنسو بھی ہماری آنکھ سے نہیں ٹپکتا, تو جس کے نتیجے میں شقی القلب ہو جاتا, قسی القلب ہو جاتا. کہہ رہے ہیں کہ جو حالت ماہ یعنی امام رضا علیہ السلام کے روزے میں انسان کے ہاتھ آتی, وہی ماہ مبارک رمضان میں ہاتھ آتی کہ انسان جو ہے ایک دوسری دنیا میں پہنچ جاتا, مانویت کی دنیا میں قدم رکھ دیتا. والسلام علیکم
ورحمۃ اللہ وبرکاتہ.